सोच विचार के साथ मेरा नाम नदीम उल हक है
और मेरा नाम अंजुम अल्ताफ है।
नदीम, आज इस पे क्यों ना बात की जाए कि मुल्क की इंतजामिया और माशी तरक्की में हुकूमत का क्या किरदार है। इस पर बहुत सालों से बहस हो रही है और बहुत एक्सट्रीम पोजीशंस भी लोग लेते हैं, तो इस पे कुछ तबादला ख्याल करते हैं।
बहुत अच्छा सब्जेक्ट है और आपको पता है मेरे तो बहुत करीबी है। मेरा तो ख्याल है कि हुकूमत का कोई काम माशी तरक्की के साथ नहीं है। हुकूमत को चाहिए अपने खित्ते में रहे, मार्केट को अपना काम करने दे। मुझे पता है आपको इससे इख्तलाफ होगा, बट हाँ, ये हाँ, मैं सोचता हूँ बड़ी ठीक बात।
हाँ, इस पे मैं आपसे फिर कुछ सवाल पूछूंगा और देखते हैं कि आप किस तरह से अपने इस नज़रिए को जस्टिफाई करते हैं। पहली बात तो ये है कि जिस मुल्क में गुर्बत इस इंतहा की हो जितनी हमारे मुल्क में है, वहाँ पर उस पॉपुलेशन के उस सेक्शन का क्या होगा जिनके पास इफ़ेक्टिव डिमांड नहीं है, जो कि मार्केट में पार्टिसिपेट नहीं कर सकते।
अंजुम, ये यू नो बहुत पुरानी बहस है और इसमें जो देखा गया है वो ये है कि हुकूमत जब मदद करने की कोशिश करती है किसी भी सेगमेंट को, चाहे गरीब हो, चाहे इंडस्ट्री हो, चाहे एग्रीकल्चर हो, हुकूमती निज़ाम में जो तरीक़ेकार हैं उनमें ऐसी ऐसी खामियां हैं कि वो बजाय मदद करने के उल्टा एक तो कॉस्ट बढ़ा देती हैं उस मदद का, नंबर दो इस इनएफिशिएंट तरीके से मदद करती हैं कि वो उन लोगों को फ़ायदा पहुंचा देती हैं जो कि सरकार के करीब हों। इसको हम कहते हैं रेंट सीकिंग, कि जो लोग जो सरकार के करीब होते हैं वो किसी तरीके से उस मदद को काबू कर लेते हैं और जिसको मदद पहुंचनी चाहिए उसको नहीं मिलती। तो इस वजह से जो शिकागो स्कूल ऑफ थॉट है जहां मैं पढ़ा था, वो कहते हैं कि भाई मार्केट में गवर्नमेंट का कोई काम नहीं। मिल्टन फ्रीडमैन, आपको याद होगा हमारा फेमस उस्ताद था, वो कहता था, बाद में आपकी यूनिवर्सिटी चला गया था स्टैनफोर्ड, वो कहता था भाई हुकूमत को बाहर रहना चाहिए मार्केट से बिल्कुल, बिकॉज हुकूमत मार्केट में जाती है, सपोजिंग इंडस्ट्री की मदद करती है तो उस इंडस्ट्री को अपाच करके रख देती है और उसको बैसाखियों पर डाल देती है, वो चलती रहती है और जो उसका कॉस्ट कौन पे करता है, वो गरीब आदमी पे करता है। तो इस वजह से पता नहीं हुकूमत को मदद करनी चाहिए कि नहीं करनी चाहिए।
लेकिन शायद आपको याद हो, इस चीज़ पे लोग ज़्यादा गौर नहीं करते हैं और उसको अहमियत नहीं देते हैं कि एडम स्मिथ ने, जो कि एक तरह से इस मार्केट ओरिएंटेशन के पैगंबर की हैसियत उन्हें हासिल है, उन्होंने भी शायद मेरे ख्याल में थ्योरी ऑफ मॉरल सेंटिमेंट्स में ये कहा था कि मार्केट बहुत अच्छा काम करती है उस वक्त जबकि वो कुछ असूलों के अंदर रहकर, तो कुछ अंग्रेज़ी में था कि वेल स्टॉक्ड विद मॉरल रूल्स। तो वो जो रूल्स हैं वो तो फिर उनका नफाज तो हुकूमत के ही हाथ में है, वो रूल्स कौन।
ये आपने बात बड़ी अच्छी की और ये जो बात है ना, ये बड़ी वजाहत से 2008 के इकोनॉमिक क्राइसिस में हमें महसूस हुई, वो ये कि 2008 में जो बैंकों ने और इंश्योरेंस कंपनीज ने और वॉल स्ट्रीट ने एक किस्म की पूरी इकोनॉमी का मजाक उड़ा दिया, क्योंकि हर रूल उन्होंने वायलेट कर दिया, उन्होंने प्रॉफिट मोटिव के पीछे जाके काफ़ी ख़राबी की। तो यहाँ बात आपसे बिल्कुल बजा है, कंसीड करते हैं कि जी एक रोल ऑफ रेगुलेशन और रूल सेटिंग गवर्नमेंट का है और मार्केट बनती नहीं जब तक गवर्नमेंट रूल सेट ना करे। फॉर एग्जांपल, एक और तरीके से इसको देखा जाए अगर, तो मार्केट बनती है जब हमें प्रॉपर्टी राइट मिले। जब मेरे पास एक प्रॉपर्टी राइट हो तो मैं आपसे एक्सचेंज कर सकता हूँ। अगर मेरा प्रॉपर्टी राइट कन्फ्यूज्ड है तो आप मेरे से एक्सचेंज नहीं करेंगे। तो मार्केट शुरू ही होती है गवर्नमेंट के रूल से, जो रूल है प्रॉपर्टी राइट, ये चीज़ किसकी है किसकी नहीं है। बट ये कहते ना आसान है, बनाना बहुत मुश्किल है। जो
ہاں بنانا بہت مشکل ہے اور اس میں تھوڑی سی ہمیں بحث میں اس میں تفریق رکھنی چاہیے کہ ہم ایک آئیڈیل گورنمنٹ کے رول کی بات کر رہے ہیں یا ہم اس طرح کی گورنمنٹ کی بات کر رہے ہیں جو کہ بہت سے ترقی پذیر ممالک میں موجود ہے.
یہ بات بالکل صحیح ہے. آئی تھنک اس میں کوائٹ فرینکلی یہ میں آپ کو کنسیڈ کرتا ہوں, بالکل ہم اکانومسٹ ایک چیز میں فیل کر گئے. ہم نے گورنمنٹ کو ایک انٹیٹی بنا کے رکھا, ہم نے اس کے اندر نہیں جھانک کے دیکھا. ہم نے گورنمنٹ کی پروسیجرز میں, طریقہ کار میں, ان کے وغیرہ وغیرہ چیزوں میں ابھی ہماری اتنی مہارت نہیں ہوئی جو ہمیں ہونی چاہیے تھی. فار ایگزامپل ریگولیشن میں بھی اگین اگر بات کریں تو ہمیں اتنی کلیئرٹی نہیں ہے کہ ایک مارکیٹ کو کیسے ریگولیٹ کیا جائے. اور ہوتا یہ ہے کہ جب آپ ریگولیشن کا ایک نظام بنا دیتے ہیں تو دو چیزیں ہوتی ہیں, یا تو بیوروکریٹ بھاری پڑ جاتے ہیں, یا تو وہ جا کے پھر مارکیٹ کے اندر انگلیاں ڈالنی شروع کر دیتے ہیں اور کسی طریقے سے اپنے پیسے بنانے کی کوشش کرتے ہیں یا اپنی پاور بنانے کی کوشش کرتے ہیں, دونوں میں سے ایک چیز. یا پھر یہ ہو جاتا ہے کہ انڈسٹری جون سی ہے یا جو بھی مارکیٹ ہے وہ پھر بیوروکریٹس کو قابو کر لیتی ہے, جس کو ہم کہتے ہیں ریگولیٹری کیپچر, اور وہاں سے وہ پھر اپنی پاور اور اپنے پیسے بناتے ہیں. اس بیلنس کو رکھنا بڑا مشکل کام ہے.
ہاں اس بیلنس کو رکھنا بہت مشکل کام ہے, اور میرا خیال ہے یہی وجہ ہے کہ ہم نے جو یہ سائیکلز دیکھے ہیں آج کل کے ترقی یافتہ ممالک میں, کہ ایک زمانہ تھا کہ تقریباً ہر چیز پرائیویٹ سیکٹر سروسز پروائیڈ کر رہا تھا. مثلاً لندن میں شاید 19 یا 20 واٹر سپلائی کمپنیز تھیں, لیکن پھر وہ اپنے منافع کی خاطر انہوں نے جو پبلک ہیلتھ کی اس میں ایلیمنٹس تھے کہ نکاس کا پانی کہاں جائے گا, اس کو نگلیکٹ کیا. تو پھر میرا خیال ہے تقریباً نصف سینچری میں ورلڈ وار کے قریب ایک دم سے ریگولیٹری اسٹیٹ آ گئی, اور پھر اس کے بعد اس کا تھیچر کے زمانے میں دوبارہ پھر پرائیویٹائزیشن کا. تو یہ جو ہم سائیکلز دیکھتے ہیں یہ اسی وجہ سے دیکھتے ہیں کہ یہ بیلنس جو ہے وہ اس تک پہنچنا بہت مشکل کام ہے.
یہ آپ نے اچھی بات کی جو ہسٹری کی بات کر دی, اس میں مجھے ایک اور چیز کا خیال آتا ہے کہ اگر ہم جائیں ماضی میں تو حکومت کا رول کیا تھا؟ حکومت کا رول کچھ بھی نہیں تھا. دیکھیں نا, حکومت جو تھی وہ کیا کر رہی تھی کہ وہ اپنا صرف ایک چھوٹا سا کام ہوتا تھا مغل بادشاہ کا, فوج رکھنی اور تھوڑا بہت اپنے نزدیک عدل کر دینا, باقی تو سب مطلب اگر اکبر بادشاہ دلی میں تھا تو میرا خیال ہے اس کا لاہور میں بہت کم انفلوئنس تھا, یا آگے چلے جائیں کہیں تو اس کا بہت کم انفلوئنس تھا. تو بیشتر جو قوم تھی وہ اپنے آپ ہی زندہ رہ رہی تھی, کوئی اس کا حکومت سے تعلق کوئی نہیں تھا. تو وہ ایک قسم کی مارکیٹ کا نظام ہی تھا, یا اگر کوئی وہ فیوڈل لارڈ تھا اس کا نظام تھا. یہ تو بہت اب لیٹ 19th century کی بات ہے کہ حکومت ڈیفائن ہونی شروع ہوئی. اس سے پہلے تو حکومت ڈیفائنڈ ہی نہیں تھی. اس سے پہلے غربت کا کیا کام تھا؟ غربت کا کام یہی تھا, ٹکڑوں پہ پڑے رہتے تھے کسی امیر آدمی کے یا حکومت کے ٹکڑوں پہ پڑے رہتے تھے. اب 19th century میں جب دو چیزیں ہوئیں, ایک تو یہ ہوئی کہ ٹیکنالوجی آ گئی, انڈسٹری بہت ساری آ گئی, پھر جو آپ نے بات کی یوٹیلیٹیز آ گئی, پبلک یوٹیلیٹیز لائک واٹر, لائک سینیٹیشن, لائک اس کے بعد پھر ٹیلیفون, پھر الیکٹریسٹی. اب یہ پبلک یوٹیلیٹیز جو سی ہیں یہ منوپلیز کی شکل میں آئیں, ان میں کمپٹیشن بنانا بہت مشکل ہے. اور مارکیٹ کا تو کام جب چلتا ہے جب کمپٹیشن ہو, کمپٹیشن نہ ہو تو وہ پھر ایک منوپلی جو سی وہ تو ڈاکہ کا نظام بن جاتا ہے. تو اس میں حکومت کا رول آ گیا. اب اس سچویشن میں جب حکومت کا رول ہے تو آف کورس حکومت بنانے کی ضرورت ہے.
ہاں تو آپ یہ کہہ رہے تھے کہ جب ہاں تو یہ تو ایک طرح سے جو پروگرس ہے اس میں یہی ہوا ہے کہ جب ریپرزینٹیٹیو گورنمنٹ بنی اور عوام کے نمائندے چنے گئے تبھی وہ گورنمنٹ کا رول ایک طرح سے ڈیفائن ہوا, اور بادشاہت کے دور سے ایک مختلف نظام کی حکومت آئی. تو اس میں اب چونکہ حکومت کو عوام کی نمائندگی کرنی ہے اور ان تک خوشحالی پہنچانی ہے تو اس کا پھر رول بھی ڈیفائن ہونا.
یہاں میرا آپ کا اختلاف پھر ہے, سوری. اچھا حکومت کا کیا کام ہے عوام کی خوشحالی؟ دیکھیں جی خوشحالی تو میرا کام میں اپنے آپ کروں گا اپنی, حکومت کیوں میری مجھے آ کے لقمے کھلائے یا مجھے کچھ دے؟ اگر حکومت لقمے کھلائے گی تو حکومت اپنے فیورٹس کو کھلائے گی. اس طرح تو اکبر بادشاہ بھی اپنے राजाओं को अपने फेवरेट्स को खिलाता था। लुक में हमने उस निज़ाम से निकलना है, हमने मुझे गैरत और इज्जत की नौकरी या ज़िंदगी देनी है कि नहीं।
नदीम देखिए, बादशाहत से यही इसी तरह वो नया दौर जो है वो मुख्तलिफ होता है कि हुकूमत जो है वो आवाम की नुमाइंदगी कर रही है और उसमें उसको जो जैसे हम पहले कह चुके हैं कि कम से कम उन उसूलों का तो तायुन करना है जिनमें लोग खुद खुशहाल हो सकें। अगर वो रूल ही नहीं होंगे, असूल ही नहीं होंगे, तो फिर तो जंगल हो जाएगा।
चले वो मान लिया, बट इसको जरा चले जाएं, लेट्स गो बैक टू द लिटरेचर। अगर आप गौर करें तो जो अर्ली इनलाइटनमेंट लिटरेचर था जिसने हमें गाइड किया, आपने एडम स्मिथ की अभी बात की, माशाल्लाह बिल्कुल ठीक किया, बट एक और साहब भी थे जॉन लॉक, जिन्होंने बहुत पहले लिखा था रोल ऑफ द गवर्नमेंट और फिर उसके बाद आए मिल ट्रीटाइज ऑन गवर्नमेंट वगैरह। उन सब की सोच यही थी जो आपने कहा कि रूल्स, बट उन्होंने उन रूल्स के साथ एक और चीज़ डिफाइन की विच इज़ वेरी इंपॉर्टेंट। उन्होंने कहा कि हुकूमत को करना क्या चाहिए। तो लॉक का फेमस फ्रेज था जो अमेरिकन कॉन्स्टिट्यूशन में भी आ गया कि गवर्नमेंट का काम है टू प्रोवाइड फॉर लाइफ लिबर्टी, एंड पहले उसने लिखा था प्रॉपर्टी राइट्स, बाद में उसने इन्होंने अमेरिकन कॉन्स्टिट्यूशन में कर दिया पर्स्यूट ऑफ हैप्पीनेस। अब जो मुफक्कर है इस पर बड़ी कॉमेंट्री लिखते हैं, वो कहते हैं भाई क्या लाइफ, तो पहली चीज़ कि मेरी ज़िंदगी मेरी जान उसकी हिफाजत गवर्नमेंट का काम है। पहले होता था कि मैं तलवार लेके खुद फिरता था, मुझे खुद प्रोटेक्ट करना पड़ता था, अब पुलिस वाले गवर्नमेंट उन्होंने मेरी लाइफ की गारंटी दी हुई है कि भाई मैं खुश रहूँगा, अपना काम करूँगा, मैं आपको कुछ नहीं कहता तो मुझे कोई कुछ नहीं कह सकता, ठीक है ना जी, तो मेरी लाइफ सिक्योर है। नंबर दो लिबर्टी कि भाई मैं जो मर्जी करूँ मेरा काम है, हुकूमत मुझे रोक नहीं सकती इधर ना जाओ उधर ना करो वो। नंबर तीन पर्स्यूट ऑफ हैप्पीनेस, इसका मतलब ये कि मैं अपनी ज़राए माश अपना जो भी कारोबार जो भी कुछ मैं खुद कर सकूँ, ठीक है, तो इससे आगे गवर्नमेंट को जाने की ज़रूरत क्या।
हाँ मगर इसी में हुकूमत का बहुत बड़ा रोल आ जाता है, क्योंकि अगर वो आपको सोशल प्रोटेक्शन आपकी ज़िंदगी की हिफाजत उसमें बहुत सी अवामिल शामिल हैं, आपको लिबर्टी के आपका कोई हक जो है कोई दूसरा ना ले सके उसकी एनफोर्समेंट, तो रूल्स के साथ साथ एक अंपायर का भी जो है रोल वो हुकूमत के पास चला जाता है, उनको रूल्स को एनफोर्स करना और ये उसका तायुन करना कि कोई किसी दूसरे का फ़ायदा नहीं उठा रहा। और परसूट ऑफ हैप्पीनेस जो कि जैसे आपने कहा पहले प्रॉपर्टी राइट्स था, तो प्रॉपर्टी राइट्स को भी इन्फोर्स करना तो हुकूमत का बहुत बड़ा रोल है। तो हुकूमत का रोल, तो मेरे नज़रिए में तो हुकूमत का रोल हमारी तरह के मुल्कों में तीन तरह से आता है। एक तो ये कि ये जैसे हमने कहा उसूल बनाना और उसूलों को इन्फोर्स करना, दूसरा ये कि मार्केट को जिन जो चीज़ें चाहिए प्रॉस्पर करने के लिए उनका उनकी सप्लाई जो है वो भी हुकूमत ही करती है, या फिर उनको रेगुलेट करना वो रोल आ जाता है। और मेरा तीसरा वो ये जहां आप थोड़ा सा मुझसे इख्तिलाफ़ कर रहे हैं वो ये कि आबादी के जो सेक्शंस जो मार्केट उनको इग्नोर करती है क्योंकि उनके पास इफेक्टिव डिमांड नहीं है, वो जो है वो किसी ना किसी को तो वो रोल अदा करना है। और आम तौर पे वो आप अमेरिका की भी बात कर रहे हैं, मगर वो फ्लोर जो है वो फ्लोर हुकूमत ही प्रोवाइड करती है और उसके ऊपर जो है वो मार्केट ऑपरेट करती है।
पर इसको एक और तरीके से देखें, अगेन लेट्स गो बैक टू अपना थ्योरी। मार्क्स ने भी जो अपनी एक किस्म का मैंडेट इख्तियार किया वो इस पे किया कि जी मैं ये फ्लोर के लिए प्रोवाइड कर रहा हूँ। उसने कहा कि बहुत सारे लोग नीचे गिर गए फ्लोर से, तो मैं ये कह रहा हूँ कि हमें इंसान की लिबर्टी को ख़त्म करना पड़ेगा और प्रॉपर्टी राइट को ख़त्म करना पड़ेगा सारों को एक बराबर लाने पर। यह भी तो एक स्टैंड है ना फिलासफी में जो अपोजिट साइड पर है कि जी हमने सबको एक लेवल पर लाना है, तो इसलिए हम लिबर्टीज़ और प्रॉपर्टी राइट्स को सस्पेंड कर रहे हैं। वो भी एक एक्सपेरिमेंट चला, ना सिर्फ वहाँ चला, हमारे यहाँ भी एक किस्म का चला। भुट्टो साहब उस तरफ जाने की कोशिश कर रहे थे, इंडस्ट्री को नेशनलाइज किया और उसके आज तक रिपरकशंस हैं। तो बहुत सारे लोग जो आर्ग्यू करते हैं रोल ऑफ गवर्नमेंट उस तरफ भी जाने को तैयार होते हैं, तो हम रुकें कहाँ।
हाँ नदीम, ये है कि آپ برابری یا مساوات کی بات کر رہے ہیں تو اس میں یہ اہم ہے کہ ہم اس پہ بھی غور کریں کہ ہم کس چیز کو برابر کرنا چاہ رہے ہیں. کیا آپ آؤٹ کم یا آؤٹ پٹ کو برابر کرنا چاہ رہے ہیں یا آپ اپرچونیٹی کو برابر کرنا چاہ رہے ہیں؟ اور میرا خیال ہے یہ اس پہ تو آپ کافی اتفاق ہو چکا ہے کہ آؤٹ کم کو برابر کرنا جو ہے وہ بہت ہی پرابلمیٹک ہے. اس میں انسینٹیو افیکٹ ہے اور یہ سب چیزیں جو ہیں وہ اس کا بہت منفی اثر ہوتا ہے. مگر جو ایکوالٹی آف اپرچونیٹی ہے,
اس کو ذرا ایکسپلین کر دیں, مجھے ٹھیک سمجھ نہیں آیا آؤٹ کمز کو جو آپ کر رہے ہیں بات.
مثلاً یہ کہ چاہے آپ کسی اور شخص سے دوگنی محنت کر رہے ہیں مگر کسی طرح ہم آپ کی اور اس کی آمدن کو برابر کر دیں یا آپ سے لے کر اس کو دے دیں, تو یہ جو کانسیپٹ تھا ایکوالٹی کا, میرے خیال میں یہ تو بہت لوگ اس کو رد کر چکے ہیں. مگر ایکوالٹی آف اپرچونیٹی جو ہے کہ ہر شخص کو برابر ایک طرح سے لیول پلینگ فیلڈ ہونی چاہیے جس پہ وہ کمپیٹ کر سکے اور اپنی صلاحیت کی زور پہ جتنا بھی وہ اپنے لیے جنریٹ کر سکے سرپلس, اب ان اصولوں کے اندر رہتے ہوئے اس کو وہ حق ہونا چاہیے, اس کی لبرٹی میں آ جاتا ہے یہ.
بٹ پھر اس میں دیکھیں نا, اب آج تک لوگ اس پہ آرگیو کر رہے ہیں, آج تک لوگ اس پہ آرگیو کر رہے ہیں کہ لینڈ ریفارم کریں بھائی, کہ کسی کو اس سے زیادہ پراپرٹی رکھنے کا حق نہیں ہونا چاہیے. ٹھیک ہے, اب یہ کون ڈیسائیڈ کرے گا, کہاں سے ڈیسائیڈ کرے گا, اس کے کیا منفی اثرات ہوں گے, وہ بھی تو دیکھنے والی بات ہے نا. آفٹر آل اگر آپ ہر کسی سے چھین لیں گے چیزیں تو پھر کون سیو کر کے کون بنائے گا, پھر لوگ ملک سے باہر رکھیں گے, بھگائیں گے پیسے, اللیگل اکانومی بنائیں گے.
ہاں مطلب یہ اس طرح کا کام کرنا ظاہر ہے کہ بہت مشکل ہے, اور اگر اس میں ٹرانسپیرنسی اور فیئرنیس نہیں ہو تو اس میں بہت سے منفی اثرات آ سکتے ہیں, لوٹ کھسوٹ بھی ہو سکتی ہے, ایک طرح سے ہماری جو اس کا ایویکیو پراپرٹی کا وہ تھا وہ بھی ایک اسی قسم کی چیز تھی. مگر یہ کہ لینڈ ریفارمز بہت جگہ ہوئے بھی ہیں اور ان کا مثبت اثر بھی ہوا ہے, مطلب کوریا میں لینڈ ریفارمز ہوئے ہیں, چین میں لینڈ ریفارمز ہوئے ہیں, تو ہاں کرنا تو مشکل ہے لیکن یہ کہ ایسا بھی نہیں ہے کہ نہیں ہو سکتا.
بٹ جو آپ نے بات کہی ہے لینڈ ریفارم پہ, بالکل ٹھیک بات آپ کر رہے ہیں. بٹ ایک اور بھی تو چیز ہے کہ دنیا میں ایک یہ بھی ریت چلی تھی 60s 70s میں کہ یہ ڈکٹیٹرز زیادہ اچھی ڈیولپمنٹ کر سکتے ہیں, کیونکہ ڈکٹیٹرز جو ہیں وہ آپ کے رائٹس کو سسپینڈ کر سکتے ہیں, کہ جی آپ کے جو لبرٹی پراپرٹی رائٹس وغیرہ سسپینڈ کر کے وہ ڈیولپمنٹ فورس کر سکتے ہیں. ٹھیک ہے, اور میرا خیال کچھ حد تک ہم نے یہ فالو کیا ہے, ایوب کے زمانے میں فالو کیا ہے, سب ڈکٹیٹرز کے زمانے, ہر ڈکٹیٹر نے اپنا مینڈیٹ لیا کہ میں اکنامک ڈیولپمنٹ کر رہا ہوں, باقی چیزیں ہم بھول جائیں. ٹھیک ہے, تو اس میں وہ بھی تو رول آ جاتا ہے. آپ نے پہلے نمائندگی کی بات کی کہ جی نمائندگی اور ڈکٹیٹرشپ ہمیں کس طرف جانا چاہیے. ٹھیک, تو کہنے کا مطلب ہے کہ جی ٹینشن ایک آ جاتی ہے کہ اگر آپ ڈیولپمنٹ کا مینڈیٹ گورنمنٹ کو دے دیں تو گورنمنٹ پھر کہے گی میں ڈیولپمنٹ کے نام پہ بہت کچھ کر سکتی ہوں, وہ پھر اپنے آپ کو اپنا رول بڑھا دے گی. کیا یہ ٹھیک ہے؟ میرے خیال میں تو یہ بہت بہت اس کے نگیٹو کانسیکوینسز ہوں گے.
ہاں یہاں میں اتفاق کرتا ہوں, میرا بھی یہی خیال ہے. میرا خیال ہے کہ حکومت کو محدود رکھنا چاہیے اپنا رول رول میکنگ پر اور رول انفورسنگ پر اور ریگولیشن پر, اور باقی جو ہے چیزیں جتنی ہو سکتی ہیں وہ کمپیٹیٹو مارکیٹ پر چھوڑ دینی چاہیے. جہاں پر مارکیٹ جو ہے وہ کسی وجہ سے نہیں اپنا رول ادا کر سکتی وہاں پر پھر حکومت کا رول آ جاتا ہے. مگر میرے خیال میں یہ جو بحث ہے اس کو اس طرح سے مارکیٹ ورسز گورنمنٹ کے اس میں نہیں دیکھنا چاہیے, بلکہ مارکیٹ اینڈ گورنمنٹ کے اس میں دیکھنا چاہیے کہ مارکیٹ کیا کر سکتی ہے, گورنمنٹ کیا کر سکتی ہے, دونوں مل کر کس طرح سے
بہتر. یہ بڑا اچھا خیال ہے, مارکیٹس اینڈ گورنمنٹ رادر دین مارکیٹس ورسز گورنمنٹ. میں نے دیکھا بہت سارے سیمینار وغیرہ میں جاتا ہوں, وہاں لوگ اسی چیز میں پڑ جاتے ہیں مارکیٹس ورسز گورنمنٹ. میرا خیال ہے مارکیٹ ورسز گورنمنٹ تو بڑی ماضی کی ڈبیٹ ہے, جب ہم بڑے ہو رہے تھے 60s 70s 80s کی, تب کی ڈبیٹ تھی مارکیٹس. وہ ریگن ریولیوشن آئی اس تک مارکیٹ ورسز گورنمنٹ ڈبیٹ تھی. अब तो मेरा ख्याल 2008 के बाद पेंडुलम स्विंग कर गया और आप बिल्कुल ठीक कह रहे हैं मार्केट्स एंड गवर्नमेंट, बट मैं फिर भी इस चीज़ पे आ जाता हूँ। अगर गवर्नमेंट का रोल है लाइफ लिबर्टी एंड पर्स्यूट ऑफ हैप्पीनेस, इन तीन चीज़ों को मैं कहता हूँ मेरे नज़रिए मेरे टर्मिनोलॉजी में, या वैसे टर्मिनोलॉजी में आता है, ये सोशल कॉन्ट्रैक्ट गुड्स हैं। एक सोशल कॉन्ट्रैक्ट है, उसके तहत आपको सिक्योरिटी चाहिए, प्रॉपर्टी राइट्स चाहिए, और आपको एक कारोबारी निज़ाम चाहिए जिसके अंदर आप काम कर सकें, ठीक है। पर इसके आगे दो तीन और गुड्स आ जाती हैं जो मेरे नज़रिए में बड़ी इंपॉर्टेंट है। फॉर एग्जांपल एक इंफ्रास्ट्रक्चर गुड। अब स्टेट कहती है मैं सड़कें बनाऊंगा, स्टेट कहती है मैं एलएनजी भी इंपोर्ट करूंगा, अभी एलएनजी का उन्होंने करना शुरू कर दिया, स्टेट कहती है मैं पेट्रोलियम का निज़ाम भी मैं करूंगा, स्टेट कहती है कि जनाब मैं रेलवे का निज़ाम भी मैं चलाऊंगी, स्टेट कहती है सब किस्म की कई कारोबार में घुस जाती है, ठीक है। तो कहाँ हम इसको इंफ्रास्ट्रक्चर के निज़ाम को रोकें? क्या एलएनजी प्राइवेट सेक्टर नहीं कर सकती?
कर सकती है नदीम, इस पर भी काफ़ी बहस हो चुकी है कि गवर्नमेंट जो है वो एक्टिव गवर्नमेंट होनी चाहिए, डूइंग गवर्नमेंट होनी चाहिए या एनेबलिंग गवर्नमेंट होनी चाहिए। और जहाँ तक मुमकिन हो मेरा ख्याल है गवर्नमेंट को एनेबलिंग रोल पे फोकस करना चाहिए।
इसकी वजाहत करें इन तीनों रोल्स की जरा थोड़ी सी।
मसलन जैसे आपने कहा कि जो एक्टिव प्रोएक्टिव गवर्नमेंट जो डेवलपमेंट को अपने हाथ में ले लेती है, वो ये फैसले करने शुरू कर देती है कि अब मैं यहाँ से वहाँ तक एक सड़क बना दूँ या मैं यहाँ से वहाँ तक एक रेल बना दूँ, जिसमें एक तरह से जो कि डिमांड साइड फीडबैक है वो उसके अंदर मौजूद नहीं होता कि इसकी ज़रूरत है या नहीं है। किसी के जहन में आ गया वो एक बादशाहत वाला है कि वह ताजमहल बनाना है तो आप बना दें, आजकल के हमारे ताजमहल बुलेट ट्रेन को हम कह सकते हैं। मगर एनेबलिंग का जहाँ पे रोल है वो ये है कि आप वो इस तरह का एनवायरनमेंट क्रिएट करें कि जिस चीज़ का डिमांड है उस चीज़ में इन्वेस्टमेंट आ सके। एक एक किसी भी सहल तरीके से तो मेरे ख्याल में जो है जहाँ तक मुमकिन हो वो अनेबलिंग रोल पे गवर्नमेंट को अपना हाथ अपना फोकस रखना चाहिए और एक्चुअल डेवलपमेंट को अपने हाथ में नहीं लेना चाहिए।
अच्छा, ये बड़ी अच्छी डिस्टिंक्शन है कि अनेबलिंग होना चाहिए, कारोबार वगैरह में नहीं घुसना चाहिए। पर इसके साथ एक और भी मेरे दिमाग में जो कन्फ्यूजन है वो ये है कि चलें जी इंफ्रास्ट्रक्चर पे तो आ गए, इंफ्रास्ट्रक्चर पे कुछ हद तक गवर्नमेंट का रोल है, कुछ हद तक गवर्नमेंट को सोचना है कि प्राइवेट सेक्टर को दे सकती है, कुछ हद तक गवर्नमेंट रूल सेट कर सकती है कि इंफ्रास्ट्रक्चर खुद ही बने। फॉर एग्जाम्पल मेरे नज़रिए में एलएनजी तो प्राइवेट सेक्टर खुद कर सकती थी। अगर हम एलएनजी का निज़ाम बना देते ठीक तो एलएनजी प्राइवेट सेक्टर खुद कर लेती, ठीक है। हमने सरकार ने खुद एलएनजी के अंदर कूदी और पकड़ा। इसी तरह सरकार ने पहले भी सॉवरेन गारंटीज दे के एक आईपीपी इंडिपेंडेंट पावर प्रोड्यूसर्स का सेटअप बनाया था जिसमें हमें बड़ा नुकसान हुआ। तो सरकार भी तो कूद जाती है इन चीज़ों में और हमें सोचना चाहिए कि इंफ्रास्ट्रक्चर गुड जहाँ है, देखिए पहले सोशल कॉन्ट्रैक्ट गुड सिर्फ गवर्नमेंट का काम है और किसी का काम नहीं। इंफ्रास्ट्रक्चर गुड में हमें बड़े केयरफुली सोचना है कि हम हुकूमत कहाँ तक जाएगी और प्राइवेट सेक्टर कहाँ तक जाएगा। अब इसके साथ जो एक आगे चीज़ आ जाती है बड़ी इंपॉर्टेंट, वो ये है कि एक तीसरी गुड है विच इज़ द पब्लिक वेलफेयर गुड, एजुकेशन, हेल्थ और उसके अंदर सोशल प्रोटेक्शन जो आपने फ्लोर की बात की। अब उसमें गवर्नमेंट का क्या रोल है? मैं तो ये स्टांस ले सकता हूँ गवर्नमेंट का कोई रोल नहीं, गवर्नमेंट करने दे प्राइवेट सेक्टर को।
हाँ, गवर्नमेंट प्राइवेट सेक्टर को करने दे सकती है, मगर फिर हम उसी बात पर आ जाएंगे दोबारा कि जहाँ पर इतनी गुर्बत हो जितनी कि हमारे मुल्क में है तो फिर बहुत सा आबादी का हिस्सा जो है वो उस मार्केट प्रोवाइडेड गुड की हद से बाहर रह जाएगा। तो उसको फिर कौन वो आपका सोशल वेलफेयर गुड कौन कहाँ कौन पहुँचाएगा?
देखिए जी, कुछ तो ये हमें एक चीज़ सोच लेनी चाहिए कि कुछ काम तो बंदे ने खुद करना है। जैसे आपने पहले कहा कि अगर हम कंप्लीट इक्वालिटी पे जाएंगे तो जो ज़्यादा काम करने वाला आदमी है वो मायूस हो जाएगा, जो कम काम करने वाला आदमी है वो और लेज़ी हो जाएगा, तो उसमें फिर एक निज़ाम नहीं बनता। तो कुछ हद तक तो मुझे अपने मेहनत से अपना गुजारा करना है। हुकूमत का काम इंश्योरेंस का काम है, हुकूमत का काम ये नहीं है कि वो बीच में आके करे काम, ठीक है।
हाँ नदीम, ये बात तो ठीक है। देखिए, हर चीज़ हासिल करने के लिए अगर वो मार्केट प्रोवाइड कर रही है तो आपको कुछ ना कुछ आमदन की ज़रूरत तो है। अगर वो आमदन आप खुद नहीं जनरेट कर सक रहे या इस हद तक नहीं कर सक रहे कि आप ये चीज़ें खरीद सकें, तो फिर वो किसी और तरह से आपके पास, अगर गवर्नमेंट आपको सोशल इंश्योरेंस दे रही है और या अनएम्प्लॉयमेंट इंश्योरेंस दे रही है, जिसको लेकर आप ये मार्केट गुड्स हासिल कर सकें, तो वो भी ठीक है।
नहीं, बट जो मसला आ जाता है ना इसमें, वो ये आ जाता है कि जी गवर्नमेंट का काम है कि वो हमें, जैसे मैंने कहा ना, सोशल कॉन्ट्रैक्ट गुड, प्रॉपर्टी राइट्स, लाइफ लिबर्टी, उसमें तो प्राइवेट सेक्टर का रोल ही कोई नहीं, वो तो गवर्नमेंट नहीं करना है। आपकी मेरी हिफाजत गवर्नमेंट ने करनी है, आपकी मेरी प्रॉपर्टी की हिफाजत गवर्नमेंट ने करनी है, ठीक है जी। हमारे जो माहदात हैं उनकी हिफाजत गवर्नमेंट ने करनी है, क्योंकि और कोई नहीं कर सकता, ठीक है। जहाँ तक इंफ्रास्ट्रक्चर है, वो तो गवर्नमेंट ने, चलो रूल सेट करने हैं, कुछ प्रोवाइड भी करना है, क्योंकि कर नहीं सकता प्राइवेट सेक्टर, दूर दराज इलाका है वहाँ सड़क जाएँ चले जाए जाएँ। जहाँ आगे एजुकेशन एंड हेल्थ, मेहनत तो मैंने करनी है, हेल्थ मैंने अपनी हिफाजत करनी है। गवर्नमेंट आके ये नहीं कर सकती, मैं मोटा हूँ तो मुझे जनाब आके इलाज करे, मुझे भी अपना हिफाजत करनी है। एजुकेशन मैंने अपनी मेहनत करके करनी है, बच्चों को पढ़ाना है।
देखिए नदीम, जैसे आपने हेल्थ की बात की, तो मुझे अपने अपनी सेहत की हिफाजत खुद करनी है, लेकिन अगर जो पानी मुझे मिल रहा है वो पानी साफ नहीं है, तो मैं अपनी सेहत की हिफाजत कैसे करूँगा? तो जो बेसिक पब्लिक हेल्थ का जो फ्लोर होता है, जिसके ऊपर फिर आप स्पेशलाइज्ड या टर्शरी केयर दे सकते हैं, जो कि उन सब चीज़ों के बावजूद अगर आदमी बीमार हो जाए तो वो डॉक्टर के पास जाता है, लेकिन अगर वो जो एसेंशियल्स हैं आपकी सेहत को ठीक रखने के लिए, वो ही मौजूद नहीं है, तो फिर वो तो प्राइवेट सेक्टर प्रोवाइड नहीं करेगा ना। मैं अपनी सेहत की हिफाजत कर चुकूंगा अगर मैं डॉक्टर के पास से ठीक भी होके आ गया और फिर मैं वहीं जाके रहने लगा जहां पे मैं गंदा पानी पी रहा हूं, तो मैं फिर बीमार हो जाऊंगा।
हाँ, ये सही है, बट चलें एजुकेशन को ले लें, ठीक है। अब क्या वजह है कि माशाल्लाह हमारे यहाँ बहुत सरकार ने पैसा एजुकेशन पे लगाया, भी स्कूल भी बनाए, सब कुछ बनाया, पर हमारी पब्लिक एजुकेशन की क्वालिटी इतनी गंदी है कि गरीब का बच्चा वहाँ जाना भी नहीं चाहता, ठीक। अब जो प्राइवेट स्कूल बहुत सारे आ गए हैं, मैं आप ही देखते हैं, स्टडीज़ भी मौजूद हैं कि गरीब का बच्चा पैसे दे के जा रहा है पर पब्लिक स्कूल नहीं जा रहा, तो इसमें क्या करें? हुकूमत तो पैसे खर्चने बस पे तुली हुई है, पर एजुकेशन तो नहीं मिल रही बच्चों।
हाँ नहीं, ये तो हमारी हुकूमत की नाकामी है। इससे ये साबित नहीं होता कि हुकूमत को तालीम से अपना हाथ खींच लेना चाहिए। इसमें हमें ये इसरार करना चाहिए, हमें ये इस चीज़ पे बहस करनी चाहिए कि किस तरह से जो है हुकूमत को तालीम के शोबे में शामिल होना चाहिए। ये ठीक है कि बहुत से लोग प्राइवेट उसमें जा रहे हैं, मगर ये भी आप देख रहे हैं कि मिलियंस के हिसाब से लोग जो हैं वो स्कूल से ड्रॉप आउट हो रहे हैं, तो उनको तो कोई तालीम मिली नहीं रही अभी तक जो है।
पर जो ड्रॉप आउट हो रहे हैं उसमें मेरा जो गुजारिश वो ये है कि वो, जैसे कि मुझे अगर आप कोई गंदा खाना दें तो मैं नहीं खाना चाहता, मैं भाग जाऊंगा, उसी तरह उनको हम गंदी एजुकेशन दे रहे हैं तो वो कहते हैं भैया हमें नहीं चाहिए, वो चले गए। तो इसको कहते हैं वोटिंग विद देयर फीट, वो तो कह रहे हैं हम जा रहे हैं भाई, हमें नहीं चाहिए ये गंदी एजुकेशन, वो ड्रॉप आउट नहीं है, वो रिजेक्ट कर रहे हैं इस एजुकेशन को। तो मेरा तो ये कहने का मतलब है कि सरकार इस शोबे में शायद घुसे ही ना तो बेहतर है।
हाँ, काश ऐसा हो सके, मगर मेरा ये अपना ये ख्याल ये है कि प्राइवेट सेक्टर जो है वो स्केल अप नहीं कर सकता कि पूरी हमारी जो आबादी है 200 करोड़ या जितनी भी है वो उस पे उसको सर्विसेज प्रोवाइड कर सके। तालीम के शोबे में प्राइवेट सेक्टर बहुत अच्छे अच्छे इदारे भी हैं, लेकिन अगर आप देखें तो किसी के 1000 स्कूल हैं, किसी के 1500 स्कूल हैं, कोई 1,00,000 बच्चे उसमें शामिल हैं। वो स्केलिंग अप का जो इशू है वो स्टेट की इंटरवेंशन के बगैर प्राइवेट सेक्टर मॉडल प्रोवाइड कर सकता है कि हाँ इस तरह से तालीम दी जा सकती है, ये बेहतर तालीम देने का कंटेंट भी है, पेडागोजी भी है, मगर वो उस गैप को फिल नहीं कर सकता, मेरा अपना ये ख्याल है।
पर मैंने ये भी देखा है कि हमारी हर हुकूमत और उसको डोनर्स भी ये ایک قسم کی چیز کہتے ہیں کہ جی عام تعلیم اور صحت اور سڑکیں بنانے پہ غور کریں، آپ کا کام یہ ہے، اور ہماری حکومت پراپرٹی رائٹس اور جو سوشل کانٹریکٹ گڈ ہے اس کو بھول چکی ہے. میرے نظریے میں تو ہم سوشل کانٹریکٹ گڈ پرووائڈ ہی نہیں کر رہے. پراپرٹی رائٹس کوئی نہیں ہے، آپ کو بھی پتہ ہے، مجھے بھی پتہ ہے. زمین خریدنا جاؤ پتہ نہیں کتنے سال لگ جاتے بٹواری کے پیچھے بھاگتے بھاگتے، پھر پتہ چلتا ہے خرابی ہو گئی، گڑبڑ ہو گئی، ٹائٹل ہی نہیں ٹھیک. ٹھیک ہے، سیکیورٹی آپ کو بھی پتہ ہے، ہمیں بھی پتہ ہے، چوکی دار لے کے پھر رہے ہیں ہم، رینجرز بھاگ رہے ہیں آل اوور دا پلیس. اسٹیٹ نے ان چیزوں سے تو ہاتھ اٹھا لیا. کورٹ میں جاتے ہیں تو کیس پھنسے ہوئے ہیں 20-30-40 سال، کانٹریکٹ کورٹ کو سمجھ نہیں آتی چیز کیا. تو ان چیزوں سے ہاتھ اٹھ کے سوشل کانٹریکٹ گڈ جو ہمارے نظریے میں سب سے امپورٹنٹ چیز، اس پہ سے ہاتھ اٹھ کے اور انفراسٹرکچر کے ایک دو پہلو لے لیے ہیں اور ایجوکیشن اور ہیلتھ کے ایک دو پہلو لے لیے ہیں جن پہ کام ٹھیک نہیں ہوتا. کیا میں غلط ہوں؟ یہ ہمارا رول آف گورنمنٹ نہیں ہے اس وقت؟
نہیں نہیں، آپ بالکل صحیح کہہ رہے ہیں، مگر اس میں جو نقص ہے وہ گورنمنٹ کا رول کا نہیں ہے. وہ تو جس طرح کی گورنمنٹ ہماری ہے وہ ہمیں ایک قدم پیچھے لینا پڑے گا کہ ہم اپنی گورنمنٹ کو اکاؤنٹیبل کیسے بنائیں، کہ شہریوں کے ہاتھ میں یہ طاقت کیسے زیادہ آئے کہ وہ اپنے علاقے میں کہہ سکیں کہ ہمیں یہ چاہیے، ہمیں یہ زیادہ چاہیے، یہ کم چاہیے، ہمیں اس طرح کی چیز چاہیے، اور حکومت مجبور ہو وہ چیز پرووائڈ کرنے کے لیے.
بٹ جو مجھے حیرانگی ہوتی ہے نا، جو یہ ہے کہ ہماری جو نیشنل ڈبیٹ ہے، جب میں ٹیلی ویژن دیکھتا ہوں یا کانفرنس پہ جاتا ہوں یا سیمینارز پہ جاتا ہوں یا یونیورسٹیز میں جاتا ہوں، ہماری نیشنل ڈبیٹ میں رول آف گورنمنٹ ہے ہی نہیں. ہماری نیشنل ڈبیٹ میں رول آف گورنمنٹ یہ ہے، جیسے کہ میں اکثر سنتا ہوں، گورنمنٹ کو چاہیے ہماری ایکسپورٹ بڑھا دے، گورنمنٹ کو چاہیے ہماری انڈسٹری کو ماشاء اللہ برقرار کرے، گورنمنٹ کو چاہیے آرٹیکل 25A کے تحت سب کو ایجوکیشن دے دے. اور وہ بیچاری لنگڑی لولی گورنمنٹ تو نہیں کر سکتی ہے. تو پھر کیا کریں ہم؟ رول آف دا گورنمنٹ کو نہیں سمجھنا چاہیے؟
ہاں، مطلب اس بحث کو وسیع کرنے کی ضرورت ہے. ہم ایک بار پہلے بھی یہ بات کر چکے ہیں کہ ہم 1950s-60s کے ماڈل میں جو ہے پھنسے ہوئے ہیں کہ نیا نیا ملک بنا ہے اور کوئی جو ہے اب اس قابل نہیں ہے کہ کچھ کر سکے، ہر چیز حکومت کے ذمے میں آ گئی ہے، تو حکومت یہ بھی کرے وہ بھی کرے. اب وہ زمانہ گزر گیا اور اب اس ماڈل کو بدلنے کی ضرورت ہے، اور پرائیویٹ سیکٹر بھی اتنا ڈیولپ ہو گیا ہے، شعور بھی اتنا ہے، تعلیم بھی بڑھ گئی ہے، لوگ وہ چیز جو لوگ خود کر سکتے ہیں وہ انہیں کرنی چاہیے. حکومت کو یہ جو آپ جس طرح کے سوشل پروٹیکشن، سوشل ویلفیئر، سوشل کانٹریکٹ والے وہ ہیں کہ وہ امن و امان ہو، وہ سیکیورٹی ہو جس میں یہ لوگ اپنا اپنا کام کر سکیں، اس پہ زور دینے کی ضرورت ہے.
پر جو میرا جو مجھے جو مشکل آتی ہے کہ میں جدھر جاتا ہوں، سیمینارز پہ جاتا ہوں، کانفرنس پہ جاتا ہوں، ٹی وی دیکھتا ہوں وغیرہ، زیر بحث یہ نہیں ہے کہ ہمیں سوشل کانٹریکٹ گڈ کو ٹھیک کرنا ہے، ہمیں اس ملک کے فنڈامنٹلز ٹھیک کرنے، جیسے آپ نے کہا اکاؤنٹیبلٹی کا نظام، ایک وائس ہماری ہو جو چیزیں ہو رہی ہیں ملک میں، اس کی بات کم ہوتی ہے. زیادہ بات ہوتی ہے کہ جی ہمیں سڑکیں جلدی سے بنانی، بچوں کو لیپ ٹاپ دینے، یہ جو چیزیں جن کا میرا نہیں خیال کہ کوئی سوچی ہوئی چیزیں ہیں، کوئی سمجھی ہوئی چیزیں ہیں. وہ 50s کا ماڈل جیسے آپ نے کہا وہی چلی جا رہا ہے، تو اس سے مجھے تو نجات نہیں نظر آتی.
ہاں، اس سے ایک طرح سے یہ پیسمسٹک وہ ہے سچویشن ہے کہ اب راستہ نظر نہیں آ رہا اور یہ چیز بھی سامنے نہیں آ رہی کہ وہ کیا چیز ہوگی جو کہ اس رخ کو تبدیل کرے گی اور دوسرے رخ پہ لے جائے گی. تو
یہ بتائیں کیا اسکولوں میں یہ چیز ڈسکس ہوتی ہے؟ میں جب بھی جاتا ہوں کہیں لیکچر دینے تو میں ہمیشہ یہ پوچھتا ہوں کہ بھائی آپ نے رول آف گورنمنٹ پہ کوئی بحث کی ہے؟ اور اکثر بحث نہیں ہوتی اس پہ. تو کیا ہم اس کو نصاب میں ڈالتے ہیں کہ نہیں؟
ندیم، ہمارے اسکول اور کالج جو ہیں وہ ووکیشنل انسٹیٹیوٹ بن گئے ہیں، جہاں پر لوگ داخل ہوتے ہیں تاکہ وہ کوئی ایسی ٹریننگ لے لیں، ایسا ہنر سیکھ لیں جس سے وہ جاب مارکیٹ میں چلے جائیں. یہ سوچنے والا کام جو ہے اور اس پہ بہت کم اہمیت ہے، اور اس پہ اہمیت گھٹتی جا رہی ہے.
چلیں، اس کو کیا میں ایسے کنکلوڈ کر سکتا ہوں، would you agree کہ جو اکانومی ہے وہ ایک بچے کی حیثیت رکھتی ہے, اس کو دونوں ماں باپ چاہیے, ایک اچھی گورنمنٹ اور ایک اچھی مارکیٹ. اور اگر دونوں چیزیں اچھی نہیں ہوں گی تو اکانومی نہیں بنے گی. اگر دونوں کوالٹی کے ہیں کہ کوالٹی کی کمپیٹیٹو مارکیٹ ہے اور کوالٹی کی گورننس ہے جو اس مارکیٹ کو کوالٹی کے رول اور ریگولیشن دے سکتی ہے, تو آپ کا ملک ترقی کر جائے گا.
ہاں بالکل, یہ آپ نے صحیح کہا. اس میں صرف ایک چیز اور مزید میرا خیال ہے کہنے کی ضرورت ہے کہ وہ ماں باپ میں آپس میں ایک انڈرسٹینڈنگ بھی ہو اور صلح بھی ہو. اور وہ اگر آپس میں لڑتے رہیں گے کہ کس کا ہاتھ بھاری ہونا چاہیے, تو پھر جو ہے وہ آگے کا راستہ اس میں دشواری پیدا ہوگی.
بڑی اچھی بات آپ نے کی, آئی تھنک اٹس اے گڈ کنکلوژن. اس کو کسی طریقے سے ہم اس بحث کو بڑھانا چاہیے اپنے اسکولوں میں, کالجوں میں اور اپنے باقی اداروں میں, تاکہ سمجھیں ہم اس رول کو. تھینک یو.
سوچ بچار کے ساتھ میرا نام ندیم الحق ہے
اور میرا نام انجم الطاف ہے.